रोमी 8 अध्यायको 28 पदमा चाहिँ परमेश्वरको मनसाय अनुसार बोलाइएकाहरू, परमेश्वरलाई प्रेम गर्नेहरू अर्थात साँचो विश्वासीहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् भनेर चाहिँ हामीले अघिल्लो क्लासमा अध्ययन गर्यौं। त्यसैले परमेश्वरको एउटा मनसाय छ, योजना छ जुन पूरा हुनै पर्छ, त्यसलाई कसैले रोक्न सक्दैन, त्यो अचुक छ भनेर अध्ययन गर्यौं। अनि अब हामी देख्दछौ कि परमेश्वरले साँचो विश्वासीको निम्ति, हरेक विश्वासीको निम्ति कस्तो योजना गर्नुभएको छ। यो चाहिँ 29-30 पदहरूमा हामी पढ्दछौ। किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिहुन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हो हुन्, अनि जसलाई उहाँले पहिले ठहराउनु भयो उनीहरूलाई उहाँले बोलाउनु पनि भयो, अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। यहाँ एउटा श्रृङ्खला भएको हामी देख्छौ जसमा पाँचवटा बुँदाहरू छन्। पहिलो, पहिले नै परमेश्वरले जान्नुभयो भनेर छ, पूर्व ज्ञान। दोस्रो, परमेश्वरले पहिले नै ठहराउनु भयो पनि भनेको छ, पूर्व निर्धारण। उहाँले बोलाउनु भयो भनेको छ, बोलावट। धर्मी ठहराउनु भएको कुरा छ, धर्मीकरण। महिमा दिनुभयो भनेको छ, महिमाकरण। यो पाँचवटा कुरालाई एउटा सिक्रीको रूपमा सोच्नुहोस्। पाँचवटा बलिया बलिया कडीहरूले बनेको एउटा बलियो सिक्री। यस सिक्रीलाई हामी परमेश्वरको मुक्तिको सिक्री भन्न सक्छौ। यो सिक्री चाहिँ परमेश्वरको पूर्व ज्ञानबाट सुरु हुन्छ र चाहिँ महिमाकरणमा गएर अन्त हुन्छ। अर्थात यो चाहिँ परमेश्वरले अनादिबाट सुरु गर्नुहुन्छ पूर्व ज्ञान, र यो चाहिँ अनन्ततामा गएर, महिमामा गएर टुङ्गिन्छ। अर्थात यो चाहिँ विगतको अनादिकालबाट सुरु गएर भविष्यको अनन्तकालमा गएर सम्म फैलिएको छ। अनि यस सिक्रीको कुनै पनि कडी तोडिन सकिँदैन भन्ने कुरा हामीले अध्ययन गर्नेछौँ। विश्वासी त्यसैले अनन्तसम्म सुरक्षित छ। यहाँ जोड दिएको कुरा चाहिँ यी पदहरूमा के छ भने, परमेश्वरले गर्नुहुने काममा छ, मानिसले गर्ने कुरामा होइन। उहाँले पहिले नै जान्नुभयो, पहिले ठहराउनु भयो इत्यादि, यो परमेश्वरको काम हो, मान्छेको होइन। परमेश्वरले विश्वासीलाई पहिले नै जान्नुभयो, पहिले नै ठहराउनु भयो, परमेश्वरले बोलाउनु भयो, धर्मी ठहराउनु भयो, महिमा पनि दिनुभयो। यो परमेश्वरले गर्नुभएको मुक्ति परम प्रभुबाटको हो भनेर योना 2:9 लेखिएको छ। मुक्ति परमेश्वरबाट सुरु भएर परमेश्वरमै अन्त हुन्छ। हाम्रो मुक्तिको सारा श्रेय र महिमा चाहिँ परमेश्वरले जान्छ, जुन कुरा चाहिँ पहिलो कुरन्थी 1:29-31 पदहरूमा हामी पढ्छौ। पहिलो कुरन्थी 1:29 कि उहाँका सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस्, 31 पदमा, र लेखी अनुसार जसले गर्व गर्दछ उसले प्रभुमा गर्व गरोस्। मान्छेले घमण्ड गर्न सक्दैन, यो परमेश्वरको अनुग्रहले विश्वासद्वारा हामीले पाउने हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्ने थियो। मान्छेले भन्न सक्दैन हेर मैले के गरेको छु, होइन। मुक्ति चाहिँ परमेश्वरबाटको हो। हामी आफैलाई धन्यवाद दिँदै भन्न सक्दैनौ मैले मुक्ति यो कामले पाएँ भनेर, तर हामीले चाहिँ धन्यवाद चाहिँ केवल प्रभु येशूलाई मात्र दिन सक्छौ। चढाउँछु प्रभु धन्यवाद आज हामीले गाउने गर्छौं ख्रिस्टको यो प्रेमको निम्ति भनेर। बचाउने काम चाहिँ पूर्ण रूपमा परमेश्वरले नै गर्नुपर्छ। यसको माने चाहिँ मान्छेको कुनै पनि काम छैन भनेको होइन, मान्छेको जिम्मेवारी छ, मान्छेले चाहिँ विश्वास गर्नुपर्छ, नत्र भने ऊ दोषी ठहरिन्छ भनेर योहन्ना 3:18 बताउँदछ। अनि दोस्रो थेसलोनिकी 2:10-12 पनि उल्लेख छ कि परमेश्वरको सुसमाचारको यो आज्ञा पालन नगर्नेहरू, पश्चाताप गर भन्ने आज्ञा छ, विश्वास गर भन्ने आज्ञा छ, यो आज्ञा नमान्नेहरूलाई चाहिँ अनन्त परमेश्वरको दण्ड साँचिएको छ भनेर। तर परमेश्वर मात्रले बचाउने कार्य गर्न सक्नुहुन्छ। हो, हाम्रो भाग चाहिँ विश्वास गर्ने हो, तर बचाउने, धर्मी ठहराउने, महिमा दिने इत्यादि सबै काम चाहिँ परमेश्वरले गर्नुपर्छ। त्यसैले अब हामी एक एक कडीलाई हेरौँ। पहिलो कडी चाहिँ यसरी लेखेको छ, जसलाई उहाँले पहिले नै जान्नुभयो, रोमी 8:29। यो जसलाई भन्ने सर्वनाम चाहिँ 28 पदको समूहलाई जनाउने शब्द हो, जहाँ चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरू अर्थात् उहाँकै मनसाय अनुसार बोलाइएकाहरू भनेर बयान गरेको छ। त्यसैले पावलले चाहिँ साँचो विश्वासीहरूकै कुरा गर्दैछन्। यो त्यो समूह हो जसलाई परमेश्वरले पहिले नै जान्नुभयो। पहिले नै जान्नुको माने चाहिँ अगाडिबाटै जान्नु, अनादिकालमा संसार हुनुभन्दा पहिले परमेश्वरले उहाँका साँचो विश्वासीहरूलाई चिन्नुहुन्थ्यो। दोस्रो तिमोथी 2:19 पनि तुलना गरौं। दोस्रो तिमोथी 2:19 लेखिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ, जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। ध्यान दिएर हेर्नुहोस्, यो पदले के भनिरहेको छैन। यस पदले भन्छ जसलाई उहाँले पहिले नै जान्नुभयो। यहाँ चाहिँ जुन कुरा उहाँले पहिले नै जान्नुहुन्थ्यो भने छैन। यस पदले भन्दछ परमेश्वरले तपाईलाई नै परमेश्वरले पहिले नै जान्नुभयो। यस पदले चाहिँ परमेश्वरले तपाईँले के गर्नुहुन्छ भनेर पहिले नै जान्नु भयो भनेर भनिरहेको छ। यद्यपि परमेश्वरले सबै कुरा जान्नुहुन्छ पहिलेदेखि नै, यो पूर्व ज्ञान भन्ने कुरालाई कति विश्वासीहरूले चाहिँ पहिले नै परमेश्वरले आफ्नो पूर्व ज्ञानमा चाहिँ को कोले विश्वास गर्नेछन्, को कोले विश्वास गर्ने छैनन् भनेर जान्नुहुन्थ्यो भनेर त्यो अर्थ लाउँछ। हुन त यो सत्य हो कि परमेश्वरले अघिबाट नै त्यो जान्नुहुन्थ्यो। त्यो कुरा योना 6:64 इत्यादिमा पनि उल्लेख छ, जहाँ युदा इस्करियोतले चाहिँ विश्वास गर्ने छैन, ऊ धोका दिनेछ भन्ने कुरा उहाँले अगाडिबाटै जान्नुहुन्थ्यो, र कसले विश्वास गर्नेछन् उहाँले अघिबाटै जान्नुहुन्थ्यो भनेर लेखेको छ। तर रोमी 8:29 सिकाउन खोजेको त्यो कुरा होइन। यो पदले चाहिँ के सिकाइरहेको छ भने विश्वासीलाई परमेश्वरले पहिले नै जान्नुभएको थियो भनेर भनिएको छ। यस पदमा पहिले नै जानेकाहरू चाहिँ व्यक्तिहरू हुन् है, त्यो कुरामा ध्यान दिनुहोस्। यस पदमा परमेश्वरले सबैजनालाई जान्नुभयो भनेको छैन, यद्यपि परमेश्वरले अघिबाट नै सबै कुरा सबैको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। यस पदले यो सिकाउँदैछ कि परमेश्वरले ती व्यक्तिहरूलाई अघिबाटै जान्नुभयो जोहरू उहाँको मनसाय अनुसार बोलाएको छन्। यसको माने आफ्नो अविश्वासलाई नछोड्नेहरू, विश्वासमै नआउनेहरू, कहिले मुक्ति नपाउनेहरू चाहिँ यस समूहमा पर्दैन। अब प्रश्न उठ्छ, यसको माने के हो जसलाई परमेश्वरले पहिले नै जान्नुभयो। अब बाइबलका अन्य खण्डहरूले चाहिँ यस परमेश्वरको पूर्व ज्ञानलाई चाहिँ प्रकाश पार्दछ। जस्तो कि आमोस 3:2 विचार गरौं। आमोस 3:2 चाहिँ इजरायलको बारेमा यसरी लेखिएको छ, पृथ्वीका सबै घरानाहरू मध्ये केवल तिमीहरूलाई नै मैले जानेको छु, यसकारण म तिमीहरूलाई तिमीहरूका सबै अधर्महरूको दण्ड दिनेछु। यसको माने के हो? अब अवश्य नै परमेश्वरले सबै जातिहरूलाई पहिले जान्नुहुन्थ्यो, मिस्रीहरू, असिरीहरू इत्यादि। तर यसको माने केवल उनीहरूको बारेमा जान्नु भन्ने मात्र नभइकन त्योभन्दा बढी हुनुपर्छ। परमेश्वरले सबै पृथ्वीका जातिहरू, सबै मानिसहरूको बारेमा सबै कुरा जान्नुभयो तापनि यहाँ चाहिँ के बताइएको आशय बुझिन्छ भने परमेश्वर इजरायलसित एउटा विशेष सम्बन्धमा प्रवेश गर्नुभयो, जुन चाहिँ अन्य जातिहरूको सवालमा साँचो थिएन भन्ने कुरा बुझिन्छ। परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथि आफ्ना निम्ति एउटा विशेष जाति हो भनी चुन्नु भएको छ भनेर पनि लेखिएको छ। परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नु भएको छ, यो चाहिँ व्यवस्था 7:6-7 पढ्नुहोस्। यही कुरा बुझ्न मत्ती 7:23 पदले पनि मदत गर्छ। मत्ती सात को तेईस पदमा अनि तब म तिमीहरूलाई खुल्लम खुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, हे कुकर्म गर्नेहरू हो मदेखि टाढा हो। उहाँ परमेश्वर हुनुभएको हैसियतले उहाँले हुन त सबै व्यक्तिहरूलाई जान्नुहुन्छ, विश्वासी अविश्वासी सबै। तर यो पदको तात्पर्य यो हो कि प्रभु येशूले भन्नुहुन्छ तिमीहरूसित अविश्वासीहरूलाई मेरो कुनै व्यक्तिगत सम्बन्ध छैन, कहिले थिएन, तिमीहरू कहिले मेरा भएका थिएनौ, तिमीहरू मेरा होइनौ। यसरी परमेश्वरद्वारा चिनिएको हुनु पहिलो कुरा आठको तीनमा हुन्छ को माने चाहिँ उहाँसित तपाईँको एउटा व्यक्तिगत सम्बन्ध हुनु भनेको तपाईँ उहाँको निजी हुनु भन्ने अर्थ हो। जसरी योहन्ना दशको चौधमा प्रभुले भन्नुहुन्छ म मेरा भेडाहरूलाई चिन्छु, त्यसैले परमेश्वरद्वारा चिनिएको हुनु भनेको चाहिँ परमेश्वरको प्रेमको पात्र हुनु हो। योहन्ना तेह्रको एकमा एकचोटि हेर, योहन्ना तेह्रको एकमा अब निस्तार चाडको अघि यस संसारबाट पिता कहाँ जाने आफ्नो घडी आइपुगेको येशूले थाहा पाएर संसारमा भएका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्तसम्म प्रेम गर्नुभयो। संसारको उत्पत्ति भन्दा पहिले ख्रिस्टमा चुनिनु एउटा ज्यादै सुन्दर कुरा हो। एफसीएको चारमा त्यो शब्द प्रयोग भएको छ, पहिले जानेको छु परमेश्वरले भन्नुहुन्छ हामीलाई। मैले परमेश्वरलाई चिन्नु अगाडि, योहन्ना सत्रको तीन अनन्त जीवन पाउनु भनेको उहाँलाई चिन्नु, तर मैले परमेश्वरलाई त्यसरी चिन्नुभन्दा अगाडि उहाँले मलाई चिन्नु भएको थियो। जसरी मत्ती पच्चीसको चौतिसले भन्दछ, मत्ती पच्चीसको चौतिसमा लेखेको छ तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन् मेरा पिताका धन्यजनहरू आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारेको राज्यको अधिकारी हो। मुक्तिको सवालमा परमेश्वरले नै पहिलो कदम चाल्नुहुन्छ भन्ने कुरा हामीले कहिले पनि बिर्सिनु हुँदैन। मैले उहाँलाई प्रेम गर्नुभन्दा पहिले उहाँले मलाई प्रेम गर्नुभयो, पहिले योहन्ना चारको उन्नाइसले भन्छ। उहाँलाई मैले उहाँलाई खोज्नुभन्दा अगाडि उहाँले पहिला मलाई खोज्नुभयो, लुका उन्नाइस को दशमा। किनकि मानिसको पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन्। मैले उहाँलाई रोज्नुभन्दा अगाडि उहाँले पहिला मलाई रोज्नु भयो, योहन्ना पन्ध्रको स्वरमा पनि हामी पढौं। तिमीहरूले मलाई चुनेनौ तर मैले तिमीहरूलाई चुने, अनि तिमीहरू जाओ र फल फलाओ र तिमीहरूको फल रहिरहोस् भने तिमीहरूलाई नियुक्त गरे। म उहाँका आउनुभन्दा अगाडि उहाँले मलाई पहिला खिच्नु भयो, योहन्ना छको चौवालिसमा पनि पढौं। योहन्ना छको चौवालिस मलाई पठाउनुहुने पिताले उसलाई नखिचेसम्म कोही मानिस म कहाँ आउन सक्दैन, त्यो अध्यायको पैसठी पदमा पनि। अनि उहाँले भन्नुभयो यसै कारण मैले मेरा पिताबाट उसलाई नदिएसम्म कोही पनि मौका आउन सक्दैन भने तिमीहरूलाई भनेको हो। मैले देख्न सके र बुझ्न सके किनकि उहाँले पहिले मलाई दृष्टि दिनुभयो। पत्रुसले जब ठिक जवाब दिए तपाईँ परमेश्वरका पुत्र जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भन्दाखेरि प्रभुले भन्नुभयो सिमोनको छोरा योहन्नाको छोरा सिमोन तिमी धन्यका हो किनकि तिमीलाई रगत र मासुले यो कुरा प्रकट गरेको होइन तर स्वर्ग हुनु मेरो पिताले हो, उहाँले पहिला मलाई दृष्टि दिनुभयो त्यसैले मैले उहाँलाई देख्न र बुझ्न सके। जसरी भजनमा हामीले गाउने गर्छौं मैले होइन पहिले उनले प्रेम गरे, मैले होइन पहिले उनले भेट्टाए, मैले होइन उनले पहिले खोजे मलाई, उनले वास्ता गर्छन् मलाई हो। संसार सृष्टि हुनुभन्दा पहिले मेरो अस्तित्व थियो, एक अर्थमा, कुन अर्थमा भने परमेश्वरको मनसायमा, उहाँको विचार र योजनामा उहाँले मलाई जान्नुभयो। यर्मिया एकको पाँचमा पनि प्रभुले यर्मियालाई भन्नुहुन्छ आमाको गर्भमा तिमीलाई रच्नुभन्दा अगाडि नै तिमीलाई अगमवक्ता मैले चुनेको हुँ। पहिले नै परमेश्वरले मलाई जान्नुभयो। दोस्रो कडीले म अब हेर्नेछौ रोमी 8:29 किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिहुन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। दोस्रो कडी परमेश्वरले साँचो विश्वासीलाई पहिले नै जान्नु मात्र भएन, तिनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर पहिले नै ठहराउनु भयो। यसलाई चाहिँ पूर्व निर्धारण भनिन्छ। पहिले नै जान्नुभयो त्यो चाहिँ पूर्व ज्ञान अथवा फोर नलेज, पहिले नै ठहराउनु भयो यो चाहिँ पूर्व निर्धारण अर्थात प्रिडेस्टिनेसन। यो प्रिडेस्टिनेसन अथवा पूर्व निर्धारण भन्ने शब्द सुन्दाखेरि चाहिँ कति मान्छेहरू चाहिँ तर्सिने गर्छन् है, उनीहरूले गलत बुझेर कि पहिले नै कोही नरक जाओस् र कोही स्वर्ग जाओस् भनेर परमेश्वरले पहिले नै चुन्नु भयो भनेर त्यस्तो अर्थ लगाउँछन्, तर त्यो होइन। वास्तवमा यो ठूलो सान्त्वना दिने सत्यता हो, हरेक विश्वासीको लागि उत्साह दिने कुरा। ग्रीक शब्दको तात्पर्य यो हो, यो पूर्व निर्धारण भनेर अनुवाद गर्ने शब्द, दुईटा शब्द छ, प्रो अथवा पहिले र होरिजो अथवा सिमाना अथवा छेउ, अंग्रेजीको होराइजन जस्तो। यसको माने पहिले नै ठहराउनु भनेको चाहिँ अघिबाट नै सिमाना तोक्नु, कुनै कुराको सिमाना पहिले नै निर्धारण गर्नु। कुनै व्यक्तिको सवालमा यो शब्द प्रयोग हुँदा यसको माने के हुन्छ भने निजको गन्तव्य वा भविष्य पूर्व निर्धारण गर्नु हो भन्ने बुझिन्छ। यसरी पहिले नै ठहराउनुको माने यो हो कि परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति एउटा महिमित भविष्य निर्धारित गर्नुभएको छ भन्ने हो, अर्थात उहाँकै पुत्रको रूपमा ढालिउन् भन्ने उद्देश्य, अर्थात ख्रिस्ट जस्तै बनुन् भन्ने गन्तव्य, पूर्व निर्धारण यही हो। यो पूर्व निर्धारण शब्द चाहिँ अरू ठाउँमा नि प्रयोग भएको छ। अघि हामीले प्रेरित 4:28 पनि हेर्यौं अघिल्लो क्लासमा, तर अहिले चाहिँ हामी पहिलो कोरिन्थी 2:7 हेरौं। पहिलो कोरिन्थी 2:7 तर हामी परमेश्वरको बुद्धि रहस्यमा बताउँछौ, त्यो गुप्त राखिएको बुद्धि जसलाई परमेश्वरले हाम्रा महिमाका निम्ति संसारको अघि नै ठहराउनु भयो भनेको छ। यहाँ परमेश्वरको बुद्धि भन्नाले यो सन्दर्भमा हेर्यो भने पहिलो कोरिन्थी 1:23-24 जहाँ लेखेको छ, तर हामी ता क्रूसमा टँगाइनु भएको ख्रिस्टको प्रचार गर्दछौ जो यहुदीहरूका निम्ति ठक्करका कारण र ग्रीकहरूका निम्ति मूर्खता हुनुहुन्छ। 24 तर बोलाइएकाहरूका निम्ति दुवै यहुदीहरू र ग्रीकहरूका निम्ति ख्रिस्ट परमेश्वरको सामर्थ्य र परमेश्वरको के हुनुहुन्छ, परमेश्वरको बुद्धि। त्यसैले क्रूसमा टंगाइनु भएको ख्रिस्ट परमेश्वरको बुद्धि भनेको छ। 2:2-2:4 पनि यही कुरा उल्लेख छ। त्यसैले यस वाक्यमा चाहिँ यसरी हामी भन्न सक्छौ, यो माने राखेर संसारको अघि नै परमेश्वरले क्रूसमा टंगाइनु भएको ख्रिस्टलाई हाम्रो महिमाको निम्ति ठहराउनु भयो। अनादिकालमा परमेश्वरले आफ्नो असीम बुद्धिमा प्रतिफल स्वरूप विश्वासीको महिमा हुने गरी ख्रिस्ट क्रूसमा टंगाइनु हुनेछ भनी ठहराउनु भयो। यसर्थ 4 कुराहरू, 1 परमेश्वरको अनन्त योजना उहाँको बुद्धि अनुसार छ। बुद्धि भनेको सबभन्दा असल प्रतिफल प्राप्त गर्नलाई सबभन्दा असल उपाय प्रयोग गर्नु, बुद्धि। दोस्रो कुरा, परमेश्वरको अनन्त योजना उहाँको पुत्रको क्रूसको कार्यमा केन्द्रित छ। त्यसो कुरा, परमेश्वरको अनन्त योजना चाहिँ अपरिवर्तनीय छ, यो अनादिकालदेखि युगहरू अघिदेखि नै ठहराइएको कुरा हो। 4 कुरा, परमेश्वरको अनन्त योजनाले विश्वासीहरूको महिमाकरणलाई समेटेको छ, हाम्रा महिमाका निम्ति परमेश्वरको बुद्धि ठहराइएको छ भनेछ। अनि रोमीको 8:30 हामी अब हेर्न लागिरहेछौ, उनीहरूलाई महिमा पनि दिनुभयो भनेको छ। एफसी 1:4-5 पनि यो शब्द प्रयोग भएको छ, पहिले नै ठहराउनु भयो। एफसी 1:4-5। त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौं भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रीष्टमा चुन्नुभयो अनि आफ्नो इच्छाको शुभ अभिप्राय अनुसार ख्रीष्ट यीशुद्वारा हामीलाई आफ्ना निम्ति पहिल्यै धर्मपुत्रहरू ठहराउनु भयो। यसले चाहिँ हाम्रो महिमापूर्ण भविष्यलाई जनाउँदैछ। यो धर्मपुत्र ग्रहण हामीले रोमी 8:23 पनि अध्ययन गर्यौं। परमेश्वरको पुत्रहरू भनी स्थानमा राखिएको हैसियतले प्राप्त हुने सबै अधिकार, विशेष अधिकारहरू, उपलब्धि आशिषहरू, हकको सम्पत्तिहरू विश्वासीहरूले प्राप्त गर्नेछन् भविष्यमा। यो चाहिँ परमेश्वरको इच्छाको सल्लाह मुताबिक हो भनेर एफेसी 1:11 भन्दछ। अनि अब आएर रोमी 8:29 यो शब्द प्रयोग भएको छ, उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। अर्थात् हाम्रो भविष्यको गन्तव्य पक्का गरिएको छ। त्यो के हो? उहाँको पुत्रको रूपमा हामी ढालिनै पर्छ। यसको मतलब चाहिँ हरेक दिन उहाँले चाहिँ मलाई झन झन ख्रीष्ट जस्तै बनाउँदै हुनुहुन्छ। यो प्रक्रिया चाहिँ आज पनि चालू छ। दोस्रो क्रान्ति 3:18 हामी यसरी पढ्छौं, तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं। प्रभु येशूकै रूपमा हामी बदली गराइँदैछौ। तर यसको पूरा अनुभव हामी गर्नलाई चाहिँ भविष्यको पुरा हुवाई हामीले पर्खँदैछौ। पहिले भन्दा 3:1-4 हामी के हुनेछौ त्यो प्रकट भएको छैन, तर जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौ भनेको छ। ख्रिस्टीय जीवनको लक्ष्य भनेको यही हो। त्यसैले पूर्व निर्धारण चाहिँ उक्त लक्ष्य हासिल गर्ने भन्ने कुराको गरिन्छ भन्ने कुराको ग्यारेन्टी हो। म जहाँ पुग्नुपर्छ त्यहाँ परमेश्वरले अवश्य मलाई पुर्याउनुहुन्छ। जसरी भजनमा हामीले गाउँछौ, तब पुग्छौ जहाँ चाहन्छौ, जे बन्नु छ तब बन्छौ, जे अहिले पाउन नसक्ने तब पाउनेछौ। यो साँच्ची नै परमेश्वरको बुद्धि हो। हामी जसले एक समय आदमलाई प्रतिबिम्बित गर्थ्यौं उसको पाप अवस्थामा, एक दिन हामीले ख्रीष्टलाई सिद्ध रूपमा प्रतिबिम्बित गर्नेछौ। कहिले पनि यो नोट गर्नुहोस् कि यो पूर्व निर्धारणलाई को अगाडि नै नरक जाओस् र को स्वर्ग जाओस् भनेर परमेश्वरले पहिले नै त्यसरी निर्धारण गर्नुभयो भन्ने अर्थमा कहीँ पनि प्रयोग भएको छैन। रोमी 8:29 अब जेठा भन्ने शब्दलाई ध्यान दिनुहोस्। यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हो उन, यसले ख्रीष्टलाई जनाउँछ। यसको माने ओहदमा सर्वोच्च, ख्रीष्ट चाहिँ सर्वोच्च पुत्र हुनुहुन्छ जो चाहिँ पहिलो स्थानमा हुनुहुन्छ। यौना 3:16 हामीले पढ्छौं, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो। त्यो शब्द एकमात्र जन्माइएको पुत्र अर्थात अद्वितीय भन्न खोजेको, एक किसिमको मात्र, अपूर्व, अरू कोही छैन त्यस्तो परमेश्वरको। परमेश्वरका पुत्रहरू हामी बनाएको हुनाले त्यहाँ थुप्रै थुप्रै परमेश्वरका छोराहरू छन्, तर त्यो अनगिन्ती भीड़मा चाहिँ अद्वितीय सर्वोच्च पुत्र चाहिँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ जेठा हुनुहुन्छ, तर उहाँले चाहिँ धेरै पुत्रहरूलाई चाहिँ महिमामा ल्याउनुहुन्छ भनेर हिब्रू 2:10 भन्छ। तेस्रो कडी अब चाहिँ हामी 30 हेर्छौं, अनि जसलाई उहाँले पहिले ठहराउनु भयो उनीहरूलाई उहाँले बोलाउनु पनि भयो। यो बोलाइएकाहरू को हुन्? यो बोलाइएकाहरू चाहिँ सबै मानिसहरू त होइनन्, किनकि 28 चाहिँ उनीहरूलाई परमेश्वरलाई प्रेम गर्नेहरू भनेर जनाइएको छ, साँचो विश्वासीहरू हुन्। हुन त एउटा साधारण अर्थमा सबै मानिसहरू बोलाइएका छन्, हे सबै परिश्रम गर्नेहरू, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। सबै मानिसहरूलाई मुक्तिको निम्ति निम्तो दिएको छ। तिर्खाउनेहरू म कहाँ आऊ भनेर बोलाएको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो त्यसरी भनिएको छ। तर एउटा विशेष अर्थ पनि छ जस अन्तर्गत चाहिँ परमेश्वरले केवल तिनीहरूलाई मात्र बोलाउनुहुन्छ जोहरू चाहिँ त्यो सुसमाचारको सर्वसाधारण बोलावटलाई स्वीकार गर्दछन् र त्यो स्वीकार गर्नेहरू चाहिँ बोलाइएकाहरू भनेका छन्। जोहरू ख्रिस्ट कहाँ साँच्चै आउँछन्, विश्वास गर्छन्, जोहरू उहाँ कहाँ हुन्। यो अर्थमा चाहिँ पहिलो कुरन्थी 1:24-27 प्रयोग भएको हामी पढ्छौं। तर बोलाइएकाहरूका निम्ति दुवै यहुदीहरू र ग्रीकहरूका निम्ति ख्रिस्ट परमेश्वरका सामर्थ्य र परमेश्वरका बुद्धि हुनुहुन्छ। किनभने परमेश्वरको मूर्खता मानिसहरू भन्दा बुद्धिमान हुन्छ र परमेश्वरको दुर्बलता मानिसहरू भन्दा बलवान हुन्छ। किनकि हे भाइहरू हो, तिमीहरूले आफ्नो बोलावटलाई विचार गर। शरीर अनुसार धेरैजना बुद्धिमान, धेरैजना बलवान, धेरैजना खानदानी बोलाएका छैन, तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नका निम्ति संसारका मूर्ख कुराहरूलाई चुन्नु भएको छ, अनि शक्तिशाली कुराहरूलाई शर्ममा पार्नका निम्ति परमेश्वरले संसारका कमजोर कुराहरूलाई चुन्नु भएको छ, अनि परमेश्वरले संसारका निज कुराहरू र तुच्छ ठानिएका कुराहरूलाई अनि भएका कुराहरूलाई बेकममा तुल्याउनका निम्ति हुँदै नभएका कुराहरू चुन्नु भएको छ। त्यसैले यस खण्डमा चाहिँ बोलाइएकाहरू भन्नाले परमेश्वरका चुनिएकाहरू अथवा जोहरू साँच्ची नै बचाइएका छन् भन्ने बुझिन्छन्। धेरैजना बोलाएका छैनन् भनेर पनि यहाँ पहिलो कुरन्थी 1:26 पढ्यौं। तर कोही कोही भन्ने बुझिन्छ, छन् भन्ने बुझेको छ। जसरी 2 तिमोथी 1:9 पनि पढौं, उहाँले हाम्रा काम अनुसार होइन तर उहाँकै आफ्नो मनसाय र संसार शुरू हुनुभन्दा पहिले हामीलाई ख्रिस्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ। यही कुरा तपाईँले पहिलो पत्रुस 1:15, 2:9, 5:10, दोस्रो पत्रुस 1:3, 1:10 र प्रकाश 17:14 पनि पढ्न सक्नुहुन्छ। बोलाइएका, सुनिएका, विश्वास योग्य, यो चाहिँ विशेष अर्थमा साँचो विश्वासीहरूलाई मात्र जनाएको छ। सर्वसाधारण रूपमा सबै मानिसहरूलाई यो बोलाइएको भन्ने शब्दले जनाइरहेछ नि त्यहाँ। परमेश्वरले हामीलाई उहाँ कहाँ बोलाउनु भएको छ भन्ने कुरा चाहिँ पहिलो कुरन्थी 1:9 छ, ताकि हामी उहाँ कहाँ हुन सकौं। त्यसैले हामी पापी अवस्थामा हुँदा र एक दिन सुसमाचार सुनेर हाम्रो हृदय जब उहाँको वचनले छोयो, त्यो हुनुभन्दा धेरै अगाडि नै परमेश्वरले मलाई बोलाउनु भएको हो। अनि मैले उहाँको वचन सुनेर विश्वास गर्नुभन्दा र मैले क्षमा पाउनुभन्दा अगाडि नै, संसारको उत्पत्तिभन्दा अगाडि नै उहाँले मलाई बोलाउनु भएको हो। विश्वासीहरूलाई जनाउन, साँचो विश्वासीलाई जनाउने यो शब्द प्रयोग भएको छ। अब 4 कडीमा आइपुग्छौं, रोमी 8:30। अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो। परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा धर्मी ठहराउनु भएको छ। हामीले यस अध्ययनको अघिल्लो भागहरूमा धर्मीकरणको बारेमा विस्तृत अध्ययन गरिसकेका छौं। त्यो चाहिँ रोमी 3:24-5:1 खण्डभित्रमा प्रेरित 13:39 पनि पढौं। यस सन्दर्भमा प्रेरित 13:39 पदमा, अनि मूसाको व्यवस्थाद्वारा तपाईँहरू जुन जुन कुराहरूबाट धर्मी ठहरिन सक्नु भएन ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ। धर्मी ठहराउनु भयो। 5 कडीमा आइपुग्छ, रोमी 8:30, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। विश्वासीको महिमाकरण भविष्यको घटना हो, त्यो भइसकेको छैन। रोमी 8:17-18 हामीले अध्ययन गरिसक्यौं। हामी स्वर्ग पुगिसकेका छैनौं, हाम्रो मुक्ति पूरा हुन बाँकी नै छ। हामी ख्रिस्ट जस्तो भइसकेका छैनौ, हामीले महिमित शरीर पाएका छैनौ। तर यस पदले भन्दछ कि परमेश्वरले हामीलाई महिमा दिइसक्नु भयो। परमेश्वर भन्नुहुन्छ तिमीहरू महिमित भइसक्यो, मैले महिमा दिइसके, भइसक्यो, भूतकालमा प्रयोग भएको छ यो। कसरी? विश्वासीको दृष्टिकोणबाट हेर्दा चाहिँ यो अनुभव गर्न हामीले बाँकी नै छ। यो महिमाकरण भविष्यको घटना हो, तर यो महिमाकरण यति निश्चित घटना हो कि यो पूरा नभइकन यो पूरा भए जस्तै परमेश्वरले आफ्नो वचनमा चाहिँ उल्लेख गर्नुहुन्छ। यो परमेश्वरको दृष्टिकोणबाट लेखिएको छ, त्यसैले यो परमेश्वरको मुक्तिको यो सिक्रीको पाँचवटा कडीहरूलाई हामी एकचोटि सरस्वती हेरौँ। नम्बर एकमा पूर्व उल्लेख, संसार उत्पन्न हुनुभन्दा पहिले नै परमेश्वरले मलाई चिन्नुहुन्थ्यो, म उहाँको हुनेछु भनेर परमेश्वर जान्नुहुन्थ्यो। यो भनेको चाहिँ एक विशेष प्रेमिलो सम्बन्धको कुरा हो, परमेश्वरले पहिले मलाई जान्नुभयो। दोस्रो पूर्व निर्धारण, अनादिकालमा परमेश्वरले मेरो निम्ति एउटा सुन्दर भविष्य रेखाङ्कित गर्नुभयो कि म उहाँको पुत्र जस्तै बनु। तेस्रोमा बोलावट, परमेश्वरले मलाई अचम्म तरिकामा आफू कहाँ ल्याउनु भयो, मेरो अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र ल्याउनु भयो। चौथो धर्मीकरण, परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा सिद्ध रूपमा धर्मी ठहराउनु भयो, जुन चाहिँ प्रभु येशु ख्रीष्टको क्रुसको काम उहाँको बहेको रगतमा आधारित छ। पाँचौं महिमाकरण, परमेश्वरले मेरो मुक्तिलाई पूरा गर्नुहुनेछ र परमेश्वरको विचार योजनामा त्यो पूरा भइसके बराबर छ। पूर्व ज्ञान, पूर्व निर्धारण, बोलावट, धर्मीकरण र महिमाकरण, पाँचवटा बलिया कडीहरूले बनेको परमेश्वरको यो महिमित मुक्ति, महान मुक्ति हामीलाई दिनुभएको छ। अब एउटा कुरा, यी पाँचवटा कुराहरू मध्ये कुनै कुनै मात्र एउटा विश्वासीले पाउनु र कुनै चाहिँ नपाउनु, चारवटा पाउनु एउटा नपाउनु, एउटा पाउनु चारवटा नपाउनु, त्यो असम्भव छ। यो पाँचवटा कडी आपसमा जोडेको एउटा सिङ्गो कुरा हो। जसलाई बोलाउनु भयो उहाँले धर्मी पनि ठहराउनु भयो, जसलाई धर्मी ठहराउनु भयो महिमा पनि दिनुभयो, यसरी उल्लेख छ। यसबाट चाहिँ हाम्रो मुक्ति अति नै सुरक्षित छ भन्ने कुरा हामीले बुझेछौँ। तर कसैले प्रश्न गर्ला, तर म पहिले नै जानेको छु, म पहिले नै ठहराएको छु वा बोलाएको छु, म कसरी जान्न सक्छु? मेरो निम्ति यी साँचो छन् कि छैन म कसरी जान्ने? म मुक्तिको यो सिक्रीको भागीदार भएको छु भनेर म कसरी पक्काउन सक्छु? राम्रो प्रश्न। यसको चाबी कडी चाहिँ सिक्रीको चौथो कडी हो, धर्मीकरण। आफू धर्मी ठहरिएको छु भनेर एउटा विश्वासीले निश्चित गरी जान्न सक्छ, त्यो कुरा बताएको छ, जस्तै कि रोमी 3:22-26 हामी पढौं। अर्थात परमेश्वरको धार्मिकता यो येशु ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, किनभने त्यहाँ कुनै भिन्नता छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशुमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूको क्षमाका विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। यो चाहिँ आफू न्याय हुन र येशुमाथि विश्वास गर्नेलाई धर्मी ठहराउनेवाला हुनलाई वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो। हरेक विश्वासीले मुक्ति पाएको हुन्छ अनि हरेक बचाएको व्यक्ति धर्मी ठहराएको हुन्छ। पहिलो पनि 6:9-11 पनि छ, 11 पढौं। अनि तिमीहरू मध्ये कतिजना यस्तै थियो, मूर्ति पूजक, व्यभिचारी इत्यादि, तर तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरको आत्माद्वारा के ठहरिएका छौ? धर्मी ठहरिएका छौ। हामी निश्चित गरी जान्न सक्छौ धर्मी ठहरिएको कुरा। त्यसैले ख्रीष्टमा साँचो विश्वासी भएर धर्मी नठहरिएको भन्ने कुरा त हुनै सक्दैन, अनि धर्मी ठहरिएको छ भने अन्य चारवटा कडीहरू पनि साँचो हुनै पर्छ। त्यसैले हामी निश्चित गरी जान्न सक्छौ, हामी पहिले जानिएका थियौं पहिले ठहरेका थियौं अनि हाम्रो पूर्व ज्ञान पूर्व निर्धारण बोलावट महिमाकरण पनि निश्चित गरी हामी जान्न सक्छौं किनभने यो सिक्री चाहिँ एउटा सिङ्गो सिक्री हो तोडिन सम्भव छैन ख्रिस्टको क्रुसमा सम्पन्न भएको काममाथि भरोसा गर्ने व्यक्तिले आफू परमेश्वरको योजना र मनसायमा समावेश गरिएको छु भनेर निश्चित हुन सक्छ उसले चिन्ता गर्नु पर्दैन अब एउटा चर्चित सुसमाचारीय पर्चादेखि चाहिँ हामी होसियार हुनुपर्छ जहाँ चाहिँ यसरी सुरु हुन्छ त्यो पर्चा परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँको निम्ति उहाँको एउटा सुन्दर योजना छ अब उहाँको पुत्रलाई इन्कार गर्नेहरूको निम्ति एउटा सुन्दर योजना छ भनेर भन्न खास मिल्दैन किनभने ज जसले प्रभु येशूलाई विश्वास गर्ने छैनन् गर्दैनन् उनीहरूको निम्ति भविष्य त सुन्दर छैन उनीहरू त दण्डमा पर्नेछन् भनेको छ धन्किरहेको आगोमा प्रभु प्रकट हुनुहुनेछ भनेको छ परमेश्वरको निम्ति सुन्दर योजना त केवल उहाँका मनसाय अनुसार बोलाइएकाहरू परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति मात्र हो भनिएको छ त्यसैले गर्दा रोमी 8 28 30 पदको यो खण्डलाई चाहिँ जो कोहीलाई भिन्नता नराखिकन लागू गर्न हुँदैन भन्नुपर्दा रोमी 8 सबै महान सत्यताहरू केवल कसलाई लागू हुन्छन् भने ख्रिस्ट येशूमा हुनेहरूको लागि मात्र जसरी रोमी 8:1 सुरु हुन्छ हामीले कहिले बिर्सनुहुन्न अर्कोतिर कि परमेश्वरले सबै मानिसहरू चाहिँ सत्य ज्ञानमा आएको चाहनुहुन्छ कोही पनि नष्ट नहोस् तर मुक्ति पाओस् भन्ने उहाँ चाहनुहुन्छ जसरी पहिलो तिमथी 2:3-4 पदमा देखिएको हामी पढौं किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ त्यसैले मानिसलाई रोजाइ दिएको छ भन्ने कुरा पनि यसबाट बुझ्छौं अब हामी अन्तिम क्लासमा चाहिँ रोमी 8:31 रोमी 8:39 पदहरूसम्म अध्ययन गर्नेछौ धन्यवाद